नेपाल दर्पणमा साथी सुनिता पहरीसँगै सुफल काफ्लेको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
प्रधानमन्त्री देउबा 5 दिने राजकीय भ्रमणका लागि भारतमा, भ्रमण औपचारिकतामा मात्रै सीमित हुने गरेको कूटनीतिज्ञको भनाई।
यो सम्झौता सुधार संशोधन हुनुपर्छ भनेर भन्ने प्रधानमन्त्रीहरू चाहिँ खास निक्लेका छैनन्। हेर्नुहोस् अब
2 नम्बर प्रदेशको चुनावी कार्यक्रम शुरू हुनु अघि नै सड़क र पुल मर्मत गर्न निर्वाचन आयोगको आग्रह। असोज 2 गते हुने चुनावमा सहभागी हुनुपर्नेमा राजपाका पदाधिकारीको जोड़।
माथिल्लो त्रिशुली 3B जलविद्युत आयोजनाको विद्युत खरिद बिक्री सम्झौता। प्राधिकरणको 11 अर्ब 20 करोड़ भन्दा बढ़ी विद्युत महसुल उठ्न बाँकी।
चीनमा उच्च गतिका रेल अब 350 किलोमिटर प्रति घण्टाको गतिमा चल्ने। आपतकालीन अवस्था आए उच्च गतिका रेल आफै रोकिने।
र 15 वर्ष मुनिको साफ च्याम्पियन फुटबलमा नेपाल भारतसँग पराजित। इंग्ल्याण्डको राष्ट्रिय फुटबल टीमका कप्तान रूनीको सन्यास।
युनाइटेड टेक्निकल कलेज भरतपुर चितवनको नयाँ भर्ना सम्बन्धी सूचना।
पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ISO 9001 2015 सर्टिफाइड दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने। हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन तथा डिन लिस्ट अवार्ड समेत लिन सफल यस युनाइटेड टेक्निकल कलेज चितवनमा BE सिभिल र इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स अध्ययनका लागि नयाँ भर्ना खुलेको जानकारी गराइन्छ।
प्रवेश परीक्षा भदौ 17 गते। सम्पर्क युनाइटेड टेक्निकल कलेज भरतपुर 11 चितवन।
फोन 056-527-982,
मोबाइल 98-550-50-859, 98-550-50-860।
पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ओएसिस मेडिकल कलेज भरतपुर चितवनमा BSc नर्सिङ, BN र BPHमा भर्ना खुल्यो।
फारम बुझाउने अन्तिम मिति यही भदौ 9 गतेसम्म।
थप जानकारीका लागि ओएसिस मेडिकल कलेज भरतपुर चितवन।
फोन 056-533-472 530-577।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। प्रधानमन्त्री शेरबहादुर देउवा भारतको 5 दिने राजकीय भ्रमणका लागि भारत पुग्नु भएको छ। नयाँ दिल्लीको विमानस्थलमा देउवालाई भारतीय विदेश मन्त्री सुषमा स्वराजले आज स्वागत गर्नुभयो। देउवा बसिरहेको हैदराबाद हाउसमा पुगेर भारतीय समकक्षी नरेन्द्र मोदीले पनि आज बेलुकी नै देउवालाई स्वागत गर्नुभएको छ, तर उहाँहरूबीच औपचारिक भेटवार्ता भने भोलि मात्रै हुनेछ। नेपाली दूतावासमा नेपाली समुदायसँग आज छलफल गरेका देउवाले आज बेलुकी भारतका उद्योगी व्यवसायीको साझा संस्था एसोसिएटेड चेम्बर्स अफ कमर्स एण्ड इण्डस्ट्री अफ इण्डियाले आयोजना गरेको कार्यक्रममा पनि सम्बोधन गर्नुभएको छ। राष्ट्रपति भवनमा भोलि नरेन्द्र मोदीले औपचारिक समारोहका बीच देउबाको स्वागत गर्ने कार्यक्रम छ। त्यसपछि महात्मा गान्धीको समाधि स्थलमा पुगेर प्रधानमन्त्री देउबाले पुष्पहार अर्पण गरी अहिंसाका पुजारी गान्धीप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम छ। भोलि नै हैदराबाद हाउसमा दुई देशका प्रधानमन्त्रीहरूबीच सहयोगी रहित एक्ला एक्लै भेटवार्ता हुनेछ। दुई देशका सरकार प्रमुख बीचको भेटवार्तापछि हैदराबाद हाउसमा नै प्रतिनिधिमण्डल स्तरीय वार्ता हुनेछ। वार्तापछि प्रधानमन्त्री द्वयको उपस्थितिमा सम्बन्धित अधिकारीले द्विपक्षीय समझदारी र सम्झौतामा हस्ताक्षर गर्नेछन्। नेपाल भारत प्रसारण लाइनको दूरनियन्त्रित यन्त्रबाट प्रधानमन्त्री देउबा दुई प्रधानमन्त्रीले शुभारम्भ गर्ने कार्यक्रम पनि छ। प्रधानमन्त्री देउबाको भ्रमणबाट के कस्ता अपेक्षा गर्न सकिन्छ भन्ने बारेको रिपोर्ट हामी केही बेरमा प्रस्तुत गर्छौं।
निर्वाचन आयोगले असोज 2 गते चुनाव हुन लागेको प्रदेश नम्बर 2 का केही ठाउँमा बाढ़ी र डुबानले क्षति पुर्याएका मतदान केन्द्र तथा मतदान केन्द्रसम्म जाने आउने सड़क तथा पुल छिटो निर्माण गर्न सरकारसँग आग्रह गरेको छ। सड़क सञ्चालन नभए मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न, मतदान केन्द्रमा जान आउन तथा चुनावका सामग्री ढुवानी गर्न कठिनाई हुने र मतदातालाई मतदान केन्द्रमा पुग्न पनि समस्या हुने भएकाले तुरन्तै सड़क तथा पुल मर्मतका लागि आयोगले आग्रह गरेको हो। यस्तै निर्वाचन आयोगले आउँदो मंगसिर 10 गतेका लागि तोकिएको चुनावका लागि आवश्यक पर्ने प्रदेशसभा तथा प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन र निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन छिटो बुझाउन फेरि जोड़ दिएका छन्। आयोगको आग्रहपछि उप प्रधानमन्त्री विजय कुमार गक्षेदारले भोलि नै सरोकारवालाको बैठक बोलाएर अवरूद्ध सड़क केही दिनभित्रै सञ्चालनमा ल्याउन निर्देशन दिने बताउनुभयो। उहाँले दुवै चुनावका लागि आवश्यक पर्ने ऐन तथा निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन आयोगलाई अविलम्ब उपलब्ध गराउन सरकारले प्रयास थालिसकेको पनि जानकारी दिनुभयो।
राष्ट्रिय जनता पार्टी राजपा नेपालको पदाधिकारी बैठकले असोज दुई गते हुने चुनावमा सहभागी हुनुपर्ने भन्दै यसबारेमा थप निर्णय गर्ने जिम्मा अध्यक्ष मण्डललाई दिएको छ। हिजो र आज दुई दिन काठमाडौँमा बसेको केन्द्रीय पदाधिकारी बैठकले विभिन्न चारवटा विषयमा सहमति गरी चुनावमा जाने निर्णय गर्न अध्यक्ष मण्डललाई जिम्मा दिएको नेता केशव झाले जानकारी दिनुभयो। पदाधिकारी बैठकमा बोल्ने धेरै नेताले दुई नम्बर प्रदेशमा असोज दुई गते हुने स्थानीय तहको चुनावमा भाग लिनुपर्नेमा जोड़ दिएका पनि नेता झाले बताउनुभयो। आज र भोलि बस्ने अध्यक्ष मण्डलको बैठकले चुनाव चिन्ह के हुने, उम्मेद्वार चयनको विधि कस्तो अप्नाउने र चुनावका लागि विभिन्न समिति बनाउने बारेमा पनि निर्णय गर्नेछ। संविधान संशोधन हुनुपर्ने अडान राख्दै आएको राज्यपालले संसदमा दर्ता भएको विधेयक मतदानमा लैजाँदा त्यो पारित नभए पनि चुनावमा जाने प्रतिबद्धता जनाएको थियो। त्यसपछि सरकारले संविधान संशोधन प्रस्तावलाई संसदमा मतदान प्रक्रियामा लगेको थियो, तर त्यो संशोधन पारित भने हुन सकेको थिएन।
प्रमुख प्रतिपक्षी एमाले आफ्ना विरूद्ध चुनावी एजेण्डा बनाउन कांग्रेसले नियोजित रूपमा संविधान संशोधन विधेयक फेल गराएको निष्कर्ष निकालेको छ। आज बिहान पार्टी कार्यालय धुम्बाराहीमा बसेको स्थायी समिति बैठकले छलफल नै नगरी सत्ता गठबन्धनले संशोधन दर्ता गरेर फेल गराएको आरोप लगाएको हो। मधेसी दलसँग एमालेको दूरी बढ़ाउने र एमालेलाई लाञ्छना लगाउन सरकारले संशोधन विधेयक फेल गराएको सचिव प्रदीप गेवालीले बताउनुभयो। विशेष गरी कांग्रेसले चुनावी एजेण्डाका लागि संशोधन तयारी बिना नै निर्णयार्थ संसदमा पेश गरेको उहाँको दावी थियो। यस्तै बैठकमा प्रदेश सभा र प्रतिनिधि सभाको चुनावको तयारीबारे पनि छलफल भएको गेवालीले जानकारी दिनुभयो। प्रदेश र प्रतिनिधि सभा चुनावको लागि दल दर्ता गर्ने बारेमा औपचारिक निर्णय गर्ने एमाले जनाएको छ। निर्वाचन आयोगले प्रदेश सभा र प्रतिनिधि सभा चुनावका लागि आउँदो आइतबारसम्ममा दल दर्ता गराउन राजनीतिक दललाई आह्वान गरेको छ।
नेपाली कांग्रेसले चारजनालाई केन्द्रीय कार्यसमितिको सदस्य मनोनयन गरेको छ। आज बिहान पार्टी सभापति शेरबहादुर देउवाले भारत भ्रमणमा निस्कनु अघि हरिप्रसाद नेपाल, राधेचन्द्र यादव, अमृत अरियाल र ध्यानगोविन्द रंजितलाई केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनित गर्नुभएको हो। यस्तै केन्द्रीय कार्यसमितिको निर्णय अनुसार रमेश रिजालको संयोजकत्वमा कांग्रेसको अनुशासन समिति पनि गठन गरिएको छ। समितिमा उमाकान्त चौधरी, कमला पन्त, सुरेन्द्रराज पाण्डे र हृदयराम थानी सदस्य हुनुहुन्छ।
अदालतको अवहेलना गरेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता राजेन्द्र लिङदेन र कुन्ती कुमारी शाही विरूद्ध सर्वोच्चमा मुद्दा परेको छ। अधिवक्ता जनार्दन बन्जाडे र शिव सुवेदीले आज सर्वोच्च अदालतको अवहेलना सम्बन्धी मुद्दा दर्ता गरेका हुन्। दुवैलाई संविधानको धारा 128 उपधारा 4 र न्याय प्रशासन ऐनको दफा 17(1) 4 बमोजिम 1 वर्ष कैद र 10,000 जरिवाना माग गरिएको छ। सर्वोच्चले केही दिन अघि राप्रपा प्रजातान्त्रिकको पक्षमा फैसला गरेपछि नेता लिङदेन र शाहीले सर्वोच्च अदालत विदेशीको प्रभाव र पैसामा चलेको भन्दै ट्वीट गरेका थिए।
नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीको 21 राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौँमा शुरू भएको छ। काठमाडौँको एक पार्टी प्यालेसमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्मेलनको उद्घाटन गर्नुभएको छ। सम्मेलन उद्घाटनका क्रममा प्रचण्डले स्वच्छ प्रतिस्पर्धाबाट नेतृत्व चयन गर्न विद्यार्थीहरूलाई निर्देशन दिनुभयो। देशभरबाट सम्मेलनमा 2076 जना प्रतिनिधिले भाग लिएका अनिराजसभ्य क्रान्तिकारीका नेता सुरेन्द्र बस्नेतले बताउनुभयो, सम्मेलनले चुनाव मार्फत 33 सदस्यीय पदाधिकारी र 243 सदस्य केन्द्रीय सदस्य चयन गर्नेछ। सम्मेलनको बन्द सत्र भोलि किर्तिपुरमा शुरू हुनेछ। भोलि र पर्सी दुई दिनसम्म चल्ने बन्द सत्रले संगठनको विधान र वर्तमान नेतृत्वको प्रतिवेदन पारित गरेपछि नयाँ नेतृत्वका लागि चुनावी प्रक्रिया शुरू हुनेछ।
नेकपा माओवादी केन्द्रले बाढ़ी पीड़ितलाई राहत स्वरूप झण्डै 35 लाख सहयोग गरेको छ। आज बिहान बालुवाटारमा माओवादी केन्द्रका अध्यक्ष तथा संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रधानमन्त्री राहत कोषमा जम्मा गर्न 34,99,260 रूपियाँको चेक हस्तान्तरण गर्नुभयो। बाढ़ी पीड़ितलाई माओवादी केन्द्रका सांसदको एक महिनाको तलब दिने यसअघिको पार्टीको निर्णय अनुसार नै राहत रकम हस्तान्तरण गरिएको संसदीय दलका उपनेता टोप बहादुर रायमाझीले जानकारी दिनुभयो। माओवादी केन्द्रका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूले भने मन्त्री परिषदको निर्णय अनुसार नै राहत रकम उपलब्ध गराउने उहाँले बताउनुभयो। माओवादी केन्द्रका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूको तलब अलग्गै दिने भएकाले यसमा नजोडिएको प्रमुख सचेतक रेखा शर्माले बताउनुभयो।
सीधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल दर्पणमा रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला।
स्नातक तहको इन्जिनियरिङ कृषि भेटेरिनरी तथा स्वास्थ्य विषयको अध्ययन एनपीआई भरतपुर चितवनमा।
दुई दशक अघिदेखि प्राविधिक शिक्षा सञ्चालन गर्दै आइरहेको यस एनपीआई भरतपुर चितवनमा स्नातक तह इन्जिनियरिङ तर्फ बीएस सिभिल र इलेक्ट्रिकल, कृषि तथा भेटेरिनरी तर्फ बीएससी एजी र बीबीएससी एण्ड एएच,
स्वास्थ्य तर्फ पीबीएन र बीएससी नर्सिङ विषयमा परीक्षा आवेदन फारम खुलेको हुँदा इच्छुक योग्य विद्यार्थीहरूबाट कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
फारम भर्ने अन्तिम मिति इन्जिनियरिङ कृषि र भेटेरिनरी संकायतर्फ आउँदो भदौ 8 गतेसम्म, स्वास्थ्य संकायतर्फ आउँदो भदौ 9 गतेसम्म।
थप जानकारीका लागि
नेपाल पोलिटेक्निक इन्स्टिच्युट भरतपुर चितवन, फोन 056-572-417, 524-161, 533-133,
मोबाइल 98550-64-960, 98550-52-783 र 98550-64-602।
दिव्य एलईडी बल्ब 2 वर्षको वारेन्टी का साथ 14 वटा साधारण चिम बाल्नु भन्दा एउटा दिव्य एलईडी बल्ब बाल्नुमै बुद्धिमानी। दिव्य एलईडी बल्ब उज्यालोमा छ दम, खर्च पनि कम। दिव्य एलईडी बल्ब।
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले प्रधानमन्त्री देउवा 5 दिने राजकीय भ्रमणका लागि भारतमा 2 नम्बर प्रदेशको चुनावी कार्यक्रम शुरू हुनु अघि नै सड़क र पुल मरमत गर्न निर्वाचन आयोगको आग्रह, असोज 2 गते हुने चुनावमा सहभागी हुनुपर्नेमा राजपाका पदाधिकारीको जोड़ लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी प्रसंग। प्रधानमन्त्री शेरबहादुर देउवा आज राजकीय भ्रमणका क्रममा भारत जानुभएको छ। भारत भ्रमणमा जाँदा सबै पूर्व प्रधानमन्त्रीले नेपालसँग भएका असमान सन्धि सम्झौता पुनरावलोकन यसलाई फेरि सुन्नुहोस्। प्रधानमन्त्री शेरबहादुर देउवा आज राजकीय भ्रमणका क्रममा भारत जानुभएको छ। भारत भ्रमणमा जाँदा सबै प्रधानमन्त्रीले नेपालसँग भएका असमान सन्धि सम्झौता पुनरावलोकन गर्ने र नेपालको हितमा नयाँ सम्झौता गर्ने भन्छन्, तर दिल्ली पुगेपछि त्यो कुरा भूलिहाल्छन्। अहिले पनि प्रधानमन्त्री शेरबहादुर देउवा पुराना सन्धि सम्झौता कार्यान्वयनको लागि कुरा उठाउने भन्दै दिल्ली जानुभएको छ, तर आश गर्ने ठाउँ भने त्यति छैन। अर्जुन पोखरेलको रिपोर्ट।
चिसोपन हट्दै गएको तर न्यानो नभएको अवस्था अहिलेको अवस्था छ। त्यही प्रसंगमा यसलाई चाहिँ निरन्तरता दिएर सुधारको बाटोमा लैजाने उपाय के हो? विश्वासको वातावरणकोलाई पुनरुत्थान गर्ने अभ्यासको रूपमा मैले अहिलेको भ्रमणलाई लिएको छु।
भारतका लागि नेपालका पूर्व राजदूत भेषबहादुर थापाले भने जस्तो प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो भारत भ्रमण सम्बन्ध सुधारमा केन्द्रित रहने बताइसक्नु भएको छ। भारतले नेपालमा नाकाबन्दी लगाउँदा बिग्रिएको सम्बन्ध सुधार्न भन्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल पनि यसै गरी भारत दौडामा गएका थिए। अहिलेका प्रधानमन्त्री देउवा भारतमा जाँदा जस्तै हरेक प्रधानमन्त्रीले भारत जाने कुरा चल्दा नेपाललाई अन्याय हुने गरी भारतसँग भएका सम्झौता संशोधन गर्न कुरा राख्ने बताउँछन्। तर कुनै पनि प्रधानमन्त्रीले अहिलेसम्म यसरी कुरा राख्ने आँट गरेका छैनन्। 1950 सन्धि, वाणिज्य तथा व्यापार सन्धि, जलस्रोत सन्धि लगायतका कारण नेपालले खर्बौं व्यापार घाटा बेहोर्नेदेखि वर्षेनी तराई डुब्ने दर्दनाक पीड़ाको विषयमा पनि नेपालका प्रधानमन्त्रीले प्रष्टसँग कुरा राख्न सक्दैनन्। सीमाविद बुद्धिनारायण श्रेष्ठ।
यो सम्झौता सुधार संशोधन हुनुपर्छ भनेर भन्ने प्रधानमन्त्रीहरू चाहिँ खास निक्लेका छैनन्। हेर्नुहोस् अब अहिले अब हाम्रा प्रधानमन्त्रीहरू बोल्न अप्ठ्यारो मान्छन्। 199 वर्षको लागि कोशी दिएको छ, अब किन बोल्ने भन्ने कुरा। नेपालको भूभाग डुबानमा पर्यो, नेपाली जनताको जीव ज्यान गयो, त्यसकारण यसलाई अवधि सुधार गरौँ, संशोधन गरौँ, गृह कार्य गरौँ भनेर आवाज उठाएको कुरा बिछ्याएको चाहिँ मैले अहिलेसम्म कुनै पनि प्रधानमन्त्रीले भन्नुभएको चाहिँ छैन नि। हेर्नुहोस् अब
गणतन्त्रपछि नेपालमा वर्षेनी जसो नयाँ सरकार फेरिन्छन्। एक वर्षमा पटक पटक हुने नेपालका प्रधानमन्त्रीको भारत भ्रमणलाई भारतले उति साह्रो महत्व दिएको त पाइन्न। तर नेपाली पक्षले हरेक भ्रमणमा एजेण्डा भने थुपारेको हुन्छ। धेरै एजेण्डा त दिल्ली पुग्दासम्म हराइसकेका हुन्छन्। केही एजेण्डामा छलफल भएर सम्झौता हुन्छ, तर ती पनि कार्यान्वयन भएको पाइँदैन। भूकम्पपछिको पुननिर्माण, भन्सार प्रणालीमा सुधार, व्यापार घाटा कम, रेल सञ्जाल विस्तार, सीमा क्षेत्रमा देखिएका डुबान सम्बन्धी समस्याको समाधान, अलपत्र हुलाकी राजमार्ग, नेपालको जलविद्युतमा भारतको लगानी लगायतका एजेण्डा पछिल्ला प्रधानमन्त्रीहरूका नियमित एजेण्डा बन्दै आएका छन्। भारत सामु अझै पनि नेपालका प्रधानमन्त्री ठाडो शिर बनाएर आफ्ना कुरा राख्न सकिरहेका छैनन्। भारतभन्दा हामी कमजोर छौं भन्ने सोच भएकैले यस्तो समस्या आएको बताउनुहुन्छ भारतका लागि नेपालका पूर्व राजदूत तथा कूटनीतिज्ञ भेषबहादुर थापा।
म पनि 6 वर्षसम्म भारतमा राजदूत भएर बसेँ। मेरो व्यक्तिगत स्वार्थ सिद्ध हुँदैन कि मेरो पार्टीको हुँदैन कि सभ्यता राजनीतिले दिन्छ नि, त्यसमा हामी अगाडि बढ्न बाँकी नै छ र आफ्नो अडानमा अड्न सक्नु पर्यो। हामीले नै हो भारतीय सुरक्षा निकायहरू यहाँ आएर बसेका थिए, त्यसलाई हटायौँ। प्रष्ट रूपमा कुरा राखेर अडिग भयो भने त गर्न सकिँदो रहेछ भन्ने त हाम्रै इतिहासले पनि देखाएको छ नि। भएका समझदारीलाई अगाडि बढाएन भने कस्मेटिक भिजिट हुन्छ नि, चमकदमक चाहिँ हुने, झन्डा भराउने, तोपको सलामी खाने, त्यतिमा सीमित भयो भने त समस्याले निरन्तरता पाउँछ।
भूगोल, भाषा, संस्कृति मिल्दो जुल्दो अनि रोटी बेटीको सम्बन्ध भएकाले पनि प्रधानमन्त्री हुने बित्तिकै भारत भ्रमणमा जानुलाई स्वाभाविक मान्न सकिएला। तर हरेक प्रधानमन्त्रीले नेपाल तल पर्ने गरी भारतसँग भएका सम्झौतामा हेरफेर हुन्छ भनेर दिल्ली जाने तर भेटघाट र मन्दिर दर्शन गरेर मात्र फर्कने चलनका कारण नेपालीहरू दिक्क छन्।
रिपोर्टपछि अब फेरि खबरकै सिलसिला। नेपाल विद्युत प्राधिकरण र नेपाल टेलिकमको लगानीमा निर्माण हुन लागेको 37 मेगावाट क्षमताको माथिल्लो त्रिशुली 3B जलविद्युत आयोजनाको विद्युत खरिद बिक्री सम्झौता अर्थात पीपीए भएको छ। प्राधिकरणका तर्फबाट कार्यकारी निर्देशक कुलमान घिसिङ र कम्पनीका तर्फबाट प्रबन्ध सञ्चालक मोहन प्रसाद गौतमले पीपीएमा हस्ताक्षर गर्नुभयो। सम्झौता अनुसार सुक्खायाममा उत्पादन हुने बिजुली 8.40 रुपियाँ र वर्षायाममा 4.80 रुपियाँमा नेपाल विद्युत प्राधिकरणले किन्नेछ। आयोजनाको निर्माण आउँदो पुछदेखि शुरू गर्ने लक्ष्य राखिएको कम्पनीका प्रबन्ध सञ्चालक गौतमले जानकारी दिनुभयो। नुवाकोट र रसुवामा निर्माण हुने आयोजना प्राधिकरणले अहिले निर्माण गरिरहेको 60 मेगावाट क्षमताको माथिल्लो त्रिशुली 3A क्यास्केट आयोजना हो।
नेपाल विद्युत प्राधिकरणको 11 अर्ब 20 करोड़ भन्दा बढी विद्युत महसुल उठ्न बाँकी रहेको छ। ऊर्जा मन्त्री महेन्द्र बहादुर शाहीले विद्युत महसुल बक्यौता रहेका ग्राहकबाट तत्काल महसुल उठाउन प्राधिकरणलाई निर्देशन दिएपछि रकम बक्यौताको तथ्य पत्ता लागेको हो। प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयका अनुसार ग्राहस्थतर्फ नै सबैभन्दा बढी महसुल बक्यौता रहेको छ। ग्राहस्थतर्फ 4 अर्ब 66 करोड़ 63 लाख 45 हजार रूपियाँ बक्यौता छ। यस्तै काठमाडौँ महानगरपालिका लगायतका नगरपालिकाले सड़क बत्ती प्रयोग गरे बापत विद्युत प्राधिकरणलाई दिनुपर्ने रकम 3 अर्ब 60 करोड़ 76 लाख भन्दा बढी छ।
नेपाल निर्माण व्यवसायी महासंघले बर्दियाको बबई नदीमा रहेको जब्दीघाट पुल सड़क विभागको गलत डिजाइनका कारण भत्केको दावी गरेको छ। महासंघले काठमाडौँमा आज पत्रकार सम्मेलन गरेर निर्माण कम्पनी पप्पू कन्स्ट्रक्सनले वेल फाउण्डेशन बनाउनु पर्ने लिखित सुझाव दिएकोमा सड़क डिभिजन कार्यालय नेपालगंजले नमानेको दावी गरेको छ। पप्पू कन्स्ट्रक्सनले बनाएको जब्दीघाट पुल हस्तान्तरण नहुँदै भत्किएको थियो।
डाक्टर गोविन्द केसीसँग गरेको सम्झौता विपरीत नेशनल मेडिकल कलेजलाई सम्बन्धन दिएको विरोधमा विवेकशील साझा पार्टीका कार्यकर्ताले सिंहदरबार हनुमान स्थान अगाडि घण्टसभा गरेका छन्। उनीहरूले त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थ खनियाको राजीनामा माग गर्दै घण्टसभा गरेका हुन्। उनीहरूले नेशनल मेडिकल कलेजलाई दिएको सम्बन्धन तत्कालै खारेज गरी माथेमा आयोगको प्रतिवेदन अनुरूप चिकित्सा शिक्षा ऐन पास गरेर मात्रै सम्बन्धनको काम अघि बढाउनुपर्ने बताएका छन्।
सरकारले चन्दन कौशिकको संयोजकत्वमा नेपाल स्काउटको 13 सदस्यीय केन्द्रीय तदर्थ समिति गठन गरेको छ। कौशिक यसअघि धनुषा जिल्ला स्काउटको जिल्ला आयुक्त हुनुहुन्थ्यो। नेपाल स्काउटको वर्तमान केन्द्रीय कार्यकारी समिति विघटन गरी युवा तथा खेलकुद मन्त्री एवं नेपाल स्काउटका प्रमुख स्काउट राजेन्द्र कुमार केसीले आज नयाँ तदर्थ समिति गठन गर्नुभएको हो। सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
भर्ना खुल्यो।
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त विगत 17 वर्षदेखि इन्जिनियरिङ शिक्षामा समर्पित नेशनल कलेज अफ इन्जिनियरिङ सातो बाटो ललितपुरमा शैक्षिक सत्र 2074 को लागि भर्ना खुल्यो।
विषयहरू सिभिल, कम्प्युटर, इलेक्ट्रिकल र इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेशन इन्जिनियरिङ।
अनलाइन फारम nce.edu.np बाट भर्न सकिनेछ।
थप जानकारीका लागि
नेशनल कलेज अफ इन्जिनियरिङ 01-5151-387 www.nce.edu.np
NCE, क्वालिटी फर एक्सिलेन्स।
ओहो महेशजी, हिजोको कार्यक्रममा तपाईँले धारा प्रवाहका साथ बोल्नु भएको देखेर म त छक्कै परे। हिजो आज त हेर्दा पनि एकदमै प्रोफेसनल र आत्मविश्वासी देखिनुहुन्छ।
यो सबै परिवर्तन त निपमा पब्लिक स्पिकिङ तालिम लिएपछि भएको हो नि।
हजुर, वाक शक्ति, व्यक्तित्व तथा क्षमता विकास गरी विभिन्न क्षेत्रमा सफल हुनका लागि एकदमै उपयोगी पब्लिक स्पिकिङ तालिममा सहभागी हौं।
सम्पर्क
नेपाल एन्टरप्रेनरशिप एजुकेशन फाउन्डेशन, निफ, बाग बजार, काठमाडौँ।
फोन नम्बर 42 38 545 42 38 545।
एभरेस्ट ब्याङ्क रहेको बिल्डिङको थर्ड फ्लोर।
सुन्नुभयो, बल्ल बल्ल मेरो अफिसमा भिजा मिलेको छ। केटाकेटी र बुवा आमाले पनि घुम्न जाउँ भनेका भनै छन्। जाउँ न पोखरा।
जान त जाने नि, तर कुन होटेलमा बस्ने? अब हामी त जहाँ बसे नै हुन्छ, तर केटाकेटी र बाबा आमालाई पनि रमाइलो हुने होटेल भेटिँदैन। अब उनीहरूलाई पनि बिन्दास रमाइलो होस् न।
ए हजुर, तपाईँ कुन दुनियाँमा हुनुहुन्छ? अस्ति मेरो अफिसको कन्फरेन्स र रिट्रिटको लागि नेपालकै राम्रो होटल भनेर लगेको थियो नि पोखरामा। परिवारको लागि त झनै गजबको होटल रहेछ। होटेलको नामै जलमहल।
ए हो र, के रहेछ त्यस्तो गजब?
केटाकेटीका लागि फराकिला दुईवटा स्विमिङ पुल र चचहुई फन पार्क, बुवा आमाका लागि झन्डै 20 रोपनीमा फैलिएको गार्डन, अनि हाम्रा लागि ठुलो स्विमिङ पुल र भव्य रेस्टुरेन्ट, अनि सबैका लागि सुविधा सम्पन्न कोठा र हिमालको मनोरम दृश्य।
वाउ मेरो बुढी, अब के सोचिराख्नु पर्यो त? सपरिवार जाउन त्यहीँ। तिमी बुवा आमा र छोराछोरीलाई भन्दै गरम। म चाहिँ
तपाईँ चाहिँ होटल जलमहलको ल्यान्डलाइन 0161-46-66-52 अथवा मोबाइल नम्बर 98-510-54-404 फोन गर्दै गर्नुहोस् न।
वृद्ध वृद्ध, बाल बालिका र वयस्क सबैको लागि एकै साथ लक्षित नेपालको एक मात्र प्रिमियम फ्यामिली रिसोर्ट होटल जलमहल, गाडी पाटन तिनकुने चोक पोखरा। थप जानकारीको लागि facebook.com/jalmahalpokhara वा उज्यालो अनलाइन ब्राउज गर्नुहोस्।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
अब बाँकी खबर। घरको छतबाट खसेर झापामा झापा मेचीनगर नगरपालिका खयडाङ्गीका 2 वर्षका जोना रसालको ज्यान गएको छ। छतमा खेल्ने क्रममा खसेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ।
यस्तै सर्लाहीको सलेमपुरमा वर्षाले पानी जमेको खाल्डोमा डुबेर एक बालकको ज्यान गएको छ। पानी जमेको खाल्डोमा डुब्दा सलेमपुरका 10 वर्षका रञ्जन महतोको ज्यान गएको प्रहरीले जनाएको छ।
यसै गरी रामेछापमा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर दोरम्बा गाउँपालिका टोकरपुर धनबहादुर थापा मगरको ज्यान गएको छ। आज बिहान मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर घाइते भएका उनको उपचारका क्रममा ज्यान गएको हो।
बैतडीमा 20 वर्ष नपुग्दै गर्भवती हुने नघटेको पाइएको छ। सानै उमेरमा हुने विवाह, जनचेतनाको अभाव लगायतका कारणले सानै उमेरमा गर्भवती हुने नघटेका हुन्। जिल्ला स्वास्थ्य कार्यालय बैतडीका अनुसार गएको आर्थिक वर्षमा 576 जना गर्भवती 20 वर्ष मुनिका छन्। किशोर अवस्थामा गर्भधारणले महिलामा विभिन्न किसिमका स्वास्थ्य समस्या आउने भएकाले नियन्त्रणका लागि बाल विवाह रोक्नुपर्नेमा सरकारवालाहरूले जोड़ दिँदै आएका छन्।
शेयर बजार परिसूचक नेप्से आज फेरि घटेको छ। हिजो 2.48 अङ्कले बढेको नेप्से आज भने 2.78 अङ्कले घटेर 1611.27 बिन्दुमा पुगेको छ। आज बीमा र अन्य समूह बाहेक सबै समूहको परिसूचक घटेका कारण नेप्से पनि घटेको हो। नेप्सेसँगै आज कारोबार रकम पनि 10 करोड़ले घटेको छ। आज 62.71 करोड़को कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। बजार घटे पनि आज युनाइटेड फाइनान्सका शेयर धनीले सबैभन्दा धेरै 6% कमाएका छन्।
मेरो पनि भन्नु छ।
चुनावी एजेण्डा बनाउन काँग्रेसले संशोधन फेल गराएको एमालेको निष्कर्ष भन्ने खबर उज्यालो अनलाइनमा पढेपछि फेसबुकमा हिरा ठकुरीले भन्नुभएको छ, संशोधन विधेयक फेल पास जे भए पनि चुनावी एजेण्डामा सत्ता पक्ष र मधेसकेन्द्रित दललाई नै फाइदा हुनेछ। संसदमा विधेयक पास हुन सक्दैन भन्ने थाहा हुँदाहुँदै पनि भोटिङ प्रक्रियामा लगिएको हो भन्ने त सबैले बुझेकै कुरा हो।
प्रधानमन्त्री देउबाको आजबाट शुरू भएको भारत भ्रमण सम्बन्धीको खबर पढेपछि धेरैजनाले प्रतिक्रिया दिएका छन्। जगदीश भण्डारी व्यङ्ग्य गर्नुहुन्छ, फेरि अर्को वर्ष तराई डुबाइदिने सम्झौता गर्न भारत जानुभएको हो प्रधानमन्त्रीज्यू।
फेसबुकमा शिव नेउपाने भन्नुहुन्छ, नौ नौ महिनामा पालै पालो सरकार परिवर्तन अनि पालै पालो भारत भ्रमण लगायत विभिन्न देशमा 50-100 जनाको हाराहारीमा जम्बो टोली भ्रमणमा गएर नेताहरूले राष्ट्रको ढुकुटी सक्ने भए देशको विकास र नागरिकको जनजीवन उकास्ने भन्ने कुरा त्यस्तै हो।
नेपाली क्रिकेट खारेजीको बाटोमा भन्ने खबर उज्यालोमा पढेपछि ट्विटरमा पुष्कर मल्ल भन्नुहुन्छ, एक दुईजनाको व्यक्तिगत स्वार्थमा अझै कहिलेसम्म बन्धक हुने नेपाली क्रिकेट, यो या त्यो बहानामा नेपाली क्रिकेटलाई बन्धक बनाउने माथि नै अब कार्यवाही गर्नुपर्छ।
खेलकुदकै अर्को प्रसंगमा 15 वर्ष मुनिको साफ च्याम्पियनशीप फुटबलमा नेपाल भारतसँग पराजित भएको खबर उज्यालोमा सुनेर फेसबुकमा नवीन केसी लेख्नुहुन्छ, नेपाली टोलीको खेल राम्रो छ, हार्नु जित्नु खेलको नियम हो, अनुशासित भएर खेलेको देख्दा अति खुशी लाग्यो, आगामी दिनमा अझ राम्रो अभ्यास गर्ने हो भने भारतलाई हराउन सकिन्छ।
विचारका लागि तपाईलाई धन्यवाद। तपाई पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आइभीआर 01500192 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा यूएनएन टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईँका विचार नेपाल दर्पण र कार्यकरणमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू प्रकाश ढकाल र पीटी लोप्चन। अब विदेशको खबर, चीनमा उच्च गतिका रेल अब 350 किलोमिटर प्रति घण्टाको गतिमा चल्ने भएका छन्। चीनले विश्वमै उच्च गतिमा रेल सञ्चालन गर्न लागेको हो। यसअघि सन् 2011 बुलेट रेल दुर्घटना हुँदा 40 जनाको ज्यान गएपछि चीनमा रेलको गति 300 किलोमिटर प्रति घण्टामा सीमित गरिएको थियो। आउँदो सेप्टेम्बर 21 तारीकसम्म 7 रेललाई 350 किलोमिटर प्रति घण्टाका दरले कुद्ने बनाउने गरी इजाजत दिन लागेको चिनिया समाचार संस्था सिन्हुवाले जनाएको छ। यस्तै सबै रेलमा उन्नत अनुगमन प्रणाली राखिएकाले आपतकालीन अवस्था आएमा त्यस्ता रेल भने आफै रोकिनेछन्।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब केही खेल खबर। राष्ट्रिय खेलकुद परिषद राखेपले ललितपुरको च्यासलमा रहेको इन्फा टेक्निकल सेन्टरको स्तरोन्नति गर्ने भएको छ। राखेपका अध्यक्ष समेत रहेका युवा तथा खेलकुद मन्त्री राजेन्द्र कुमार केसीले आज इन्फा टेक्निकल सेन्टरको स्तरोन्नतिको शुभारम्भ गर्नुभयो। अहिले सेन्टरको पूर्व र दक्षिणतर्फ रहेका 1200 दर्शक क्षमताको प्याराफिटलाई 10,000 दर्शक क्षमताको बनाइन लागेको हो। स्तरोन्नतिका लागि 33.5 करोड़ रूपियाँ खर्च हुने उहाँले जानकारी दिनुभयो। 13 सागलाई लक्षित गरी सेन्टरको स्तरोन्नति गर्न लागिएको हो।
15 वर्ष मुनिको साफ च्याम्पियनशीप फुटबलमा नेपाल भारतसित पराजित भएको छ। 7 दोबाटमा रहेको एन्फा कम्प्लेक्सको खेलमैदानमा आज भएको खेलमा नेपाल 2-1 पराजित भएको छ। खेलमा भारतका कप्तान विक्रम प्रताप सिंहले 27 मिनटमा गोल गर्दै भारतलाई अग्रता दिलाएका थिए। नेपालले 41 मिनटमा रोशन राणा मगरको गोलबाट खेललाई बराबरीमा पुर्यायो। तर 64 मिनटमा रविबहादुर राणाले गोल गर्दै भारतलाई 2-1 अग्रता दिलाए। त्यसपछि दुवै टीमबाट पाएका अवसर सदुपयोग हुन सकेन र भारत 2-1 विजयी भयो। आजको हारले समूह उपविजेता बनेको नेपालले सेमी फाइनलमा अब बंगलादेशसँग खेल्नेछ भने भारतले भूटानलाई प्रतिद्वन्दी पाएको छ। दुवै सेमी फाइनल खेल पर्सि शुक्रबार हुनेछन्।
र इंग्ल्याण्डका सर्वाधिक गोलकर्ता वायन रोनीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन्। प्रशिक्षक ग्यारेथ साउथगेटले टीममा बोलाउँदा बोलाउँदै पनि उनले सन्यासको घोषणा गरेका हुन्। अर्को महिना माल्टा र स्लोभाकियासँग हुने विश्वकप छनौट खेलका लागि साउथगेटले रोनीलाई टीममा बोलाएका थिए, तर त्यसलाई अस्वीकार गर्दै रोनीले सन्यासको घोषणा गरेका हुन्। रोनीले अब आफ्नो पूरा ध्यान एभर्टनका लागि केन्द्रित हुने स्पष्ट पारेका छन्। 13 वर्ष म्यान्चेस्टर युनाइटेडमा खेलेर जारी सिजनमा एभर्टन फर्केका कप्तान रुनीले इंग्ल्याण्डको राष्ट्रिय टोलीबाट 119 खेल खेल्दै 53 गोल गरेका छन्। इंग्ल्याण्डका लागि कुनै पनि महत्वपूर्ण उपाधि जिताउन नसकेकोमा आफूलाई दुःख लागेको उनले बताए।
खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
प्रधानमन्त्री देउबा पाल्तिनी राजकीय भ्रमणका लागि भारतमा, भ्रमण औपचारिकतामा मात्रै सीमित हुने गरेको कूटनीतिज्ञको भनाई।
2 नम्बर प्रदेशको चुनावी कार्यक्रम शुरू हुनु अघि नै सड़क र पुल मर्मत गर्न निर्वाचन आयोगको आग्रह। असोज 2 गते हुने चुनावमा सहभागी हुनुपर्नेमा राजपाका पदाधिकारीहरूको जोड़।
माथिल्लो त्रिशुली 3B जलविद्युत आयोजनाको विद्युत खरिद बिक्री सम्झौता। पुर्याउँदा प्राधिकरणको 11 अर्ब 20 करोड भन्दा बढी विद्युत महसुल उठ्न बाँकी।
चीनमा उच्च गतिका रेल अब 350 किलोमिटर प्रति घण्टाको गतिमा चल्ने। आपतकालीन अवस्था आए उच्च गतिका रेल आफै रोकिने।
र 15 वर्ष मुनिको साफ च्याम्पियनशीप फुटबलमा नेपाल भारतसित पराजित। इङ्ल्याण्डको राष्ट्रिय फुटबल टिमका कप्तान रुनीको सन्यास।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथीहरू दिनेश निरौला र सुरेश महर्जनसँगै हामी सुनिता पहरी र सुफल काफले पनि विदा हुन्छौ। नमस्कार।